الرحمن الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير المعين وصلى الله على سيدنا محمد وآله الطاهرين ولعنة دائمة على أعدائه وأعدائهم أجمعين أما بعد آج ہم اپنی گفتگو کا سلسلہ نہج البلاغہ کی روشنی میں امام علی علیہ الصلوۃ والسلام کے سیاسی موقف کے بارے میں شروع کر رہے ہیں۔ نہج البلاغہ امیر المومنین علیہ الصلوۃ والسلام کے کلمات اور ان کے اقوال کا ایک ایسا مجموعہ ہے کہ جس کو شریف رضی رحمۃ اللہ علیہ نے خود انتخاب کیا۔ ایسا نہیں ہے کہ جتنے بھی امام علی علیہ الصلوۃ والسلام کے اقوال، فرمودات اور ان کی سیرت کے پہلو وارد ہوئے ہیں وہ سب کے سب نہج البلاغہ میں جم کر دیے گئے ہوں، ایسا نہیں ہے، بلکہ شریف رضی رحمۃ اللہ علیہ نے اپنے خاص اندازوں سے اور اپنے ہی مزاج کے مطابق بلاغت کو مد نظر رکھتے ہوئے کلام امیر المومنین علیہ الصلوۃ والسلام کا انتخاب کیا جو نہج البلاغہ کی صورت میں ہمارے تک پہنچا ہے۔ نہج البلاغہ میں اکثر بیشتر حصہ امیر المومنین علیہ الصلوۃ والسلام کا ظاہری خلافت کے اوپر فائز ہونے کے بعد کا ہے، یعنی جب امام علی علیہ الصلوۃ والسلام 35 ہجری کو انہوں نے خلافت کی باغ دوڑ سنبھالی اور اس کے بعد جو حوادث پیش آئے کہ اگرچہ 5.5 سال امام علی علیہ الصلوۃ والسلام کی حکومت اور خلافت ظاہری رہی، لیکن اس دور میں مختلف طرح کے نشیب و فراز ہیں، مختلف طرح کے واقعات اور حوادث اور فتن ہیں کہ جن سے امت اسلامیہ کو جن سے پالا پڑا، اور اس میں امیر المومنین علیہ الصلوۃ والسلام نے جو تدبیر فرمائی اور جو کلام فرمایا اس کا کچھ حصہ نہج البلاغہ میں خطبات و مکتوبات کی صورت میں ہم تک پہنچا ہے۔ ہم انہی خطبات اور مکتوبات سے استفادہ کرتے ہوئے امام علی علیہ الصلوۃ والسلام کے سیاسی نظریات کو مطالعہ کریں گے کہ امام علیہ الصلوۃ والسلام کے سیاسی نظریات کیا تھے، کیا وہ سوچتے تھے، کن بنیادوں کے اوپر حکم جاری کرتے تھے، کن بنیادوں پہ اور کن نظریات کے تحت ایک عمل کو یا ایک سیاسی چال کو انجام دینا درست سمجھتے تھے۔ امام علی علیہ الصلوۃ والسلام کے اعتراضات، ان کی تنقید اور ان کی مخالفت، اس کی بنیاد اور اس کی اساس کیا چیزیں تھیں، اس طرح کی امور کو انشاءاللہ تعالی ہم مختلف ابواب کے تحت انشاءاللہ مطالعہ کریں گے۔ نہج البلاغہ کا طویل تعارف کرانا ادھر مقصود نہیں ہے اور آغاز میں ہی ہم داخل ہو جاتے ہیں اور بعض حصوں سے انشاءاللہ آج استفادہ کریں گے اور امام علی علیہ الصلوۃ والسلام کے نظریات کا جائزہ انشاءاللہ تعالی لیں گے اور بعض جگہوں پر دیگر نظریات سے اس کا مقایسہ بھی کیا جائے گا۔ سب سے پہلے ہم اس امر کو دیکھتے ہیں کہ امام علی علیہ الصلوۃ والسلام کی نظر میں حکومت یا سیاست کیا ہے، یعنی امام سیاست اور حکومت کو کس نگاہ سے دیکھتے ہیں۔ یہ پہلو بہت اہم ہو جاتا ہے کہ انسان جس نگاہ سے حکومت اور سیاست کا جائزہ لیتا ہے اسی کے مطابق اس کے سیاسی اعمال اور اس کی طرز زندگی سامنے آتی ہے۔ لہذا ہم یہ دیکھیں کہ ان کی نگاہ میں حکومت کا کیا تصور پایا جاتا ہے، سیاست کا کیا تصور پایا جاتا ہے، ان کی نظر میں حکومت اور سیاست وہ کس طریقے سے چل سکتی ہے، کس طور طریقوں کے اوپر حکومت اور سیاست کو گامزن ہونا چاہیے، یہ بہت ایک اہمیت کی حامل چیز ہے۔ اس لیے موقف امام علی علیہ الصلوۃ والسلام کا کیا ہے اس سے ہمیں جاننا، اس کو ہمیں جاننا ضروری ہے۔ اگرچہ اس میں بعض ایسی چیزیں آئیں گی کہ جس کی تشریح اور تفصیل ہمیں پے در پے کتب کے مطالعے سے دیکھنا پڑے گی، لیکن بنیادی نصوص ہم نہج البلاغہ سے انشاءاللہ تعالی اٹھائیں گے۔ سب سے پہلے حکومت کے حوالے سے آپ کی خدمت میں بیان کیا جائے۔ حکومت کے حوالے سے دنیا میں مختلف نظریات رائج ہیں، اگر آپ ان نظریات اور ان افکار کا مطالعہ صحیح نہیں رکھتے یا ان میں سے بڑے بڑے نظریات سے واقف نہیں ہیں तो इमाम अली अलैहिस्सलाम के मौक़िफ़े सियासी और हकूमते सियासी के महासिन और उसकी खूबसूरतियों को जानना शायद कदर मुश्किल हो जाए, इसलिए दिक्कत से हमें इसे पहचानना चाहिए। मसलन एक छोटी सी मिसाल मैं दे देता हूँ, अगर हम डेमोक्रेसी को जमहूरियत के नज़रिए को देखें तो जमहूरियत का नज़रिया गरबी जमहूरियत, क्योंकि एक असलाह इस्लामी जमहूरिया के इनवान से जो हकूमत इस्लामी में जमहूरी नज़रिया पाया जाता है एक वो असलाह है। जब हम अमूमन डेमोक्रेसी या जमहूरियत का नाम लेते हैं तो इससे मुराद गरबी जमहूरियत है, क्योंकि जो हुकूमत इस्लामी में जमहूरियत का कंसेप्ट है खसूसन मकतब अहले बैत अलैहिस्सलाम में इस्लामी जमहूरियत का जो नज़रिया पाया जाता है, इस्लामी हुकूमत में जो इस्लामी जमहूरिया का नज़रिया है, गर्ब वाले उसे जमहूरियत कहते ही नहीं हैं, वो उसे डेमोक्रेसी मानने के लिए आमादा और तैयार नहीं हैं। गर्ब की नज़र में जमहूरियत का मतलब ये है कि अवामुन्नास पर अवामी रुझान के मुताबिक जो अवाम चाहती है उसी के मुताबिक उनके ऊपर हुकूमत की जाए, यानी अवाम के ऊपर अवामी नुमाइंदों के ज़रिए से ख़ुद अवाम ही की रगबतों और चाहतों और ख्वाहिशात के मुताबिक हुकूमत का होना। इसको हम कह सकते हैं कि एक इलाके में लोगों की जो रगबतें और लोगों के जो मेलानात हैं उसके मुताबिक एक हुकूमत आए और तमाम उमूर को इदारा करे, मुनज़्ज़म करे और लोग जो चाहते हैं वो मुयस्सर आए। इसलिए अब यकीनन हर बंदा तो सीट एक है और हर बंदा उस पर पहुँच नहीं सकता, इसलिए अवाम अपने नुमाइंदे सिलेक्ट करती हैं। अवाम की नुमाइंदों की सिलेक्शन के बाद वो पार्लियामेंट में बैठते हैं। पार्लियामेंट आप कह सकते हैं किसी माशरे का जहन है, दिमाग है, जैसा जिस्म के अंदर दिमाग की कैफियत होती है, एक रियासत के अंदर पार्लियामेंट की कैफियत भी ऐसी ही होती है। रियासत का और रियासत में लोगों का रुझान का इल्म पार्लियामेंट में बैठे हुए अफराद से हो जाता है अगर इंतखाब सही हुआ हो, क्योंकि आजकल इंतखाब कहीं पे होता है सही ये तो बहुत ही मुश्किल बात है, किसी भी मुल्क में दावा नहीं किया जा सकता। जमहूरियत इस तर्ज के ऊपर है, यानी जमहूरियत की असल बुनियाद क्या है, अवामी रगबतें और अवामी मेलानात, या आप एक और नाम जो दीनी दुनिया से है अवामी शहवात कह सकते हैं, अवामी शहवात के ऊपर बनने वाली हुकूमत, उस जिसमें अक्सरियत अवाम दाखिल भी हो राजी भी हो, उसको जमहूरियत से ताबीर किया जाता है। मसलन फ़्रांस की मिसाल लें, फ़्रांस में पार्लियामेंट में मेंबरान उस रियासत से चुन के वहाँ पर पहुँचे। अब उन्होंने पार्लियामेंट के जो मेंबरान हैं, क्योंकि हर मेंबर अपने ही इलाकों से मरबूत भी है, वहाँ पे अवामी हलका जात के लिए उसने कोई ना कोई सिस्टम बनाया हुआ है, नीचे कमेटियाँ हैं या दफातर हैं, सिस्टम है एक, उन्होंने वहाँ पर हिजाब को जुर्म करार दे दिया। हिजाब करना ख़ातून के लिए क्या जुर्म करार दिया। अब अक्सरियती पार्लियामेंट के अफराद, उन्होंने चूंकि इसको कबूल किया, ये कानून के तौर पे बिल पास हो गया और वहाँ पे जुर्म करार पाया, यानी उस माशरे के अक्सरियती अफराद, यानी अगर इंतखाब सही है, इलेक्शन ठीक हैं, तो इसका नतीजा ये निकलता है कि उस रियासत के अक्सरियती अफराद हिजाब लेने को जुर्म शुमार करते हैं और उसके ऊपर राज़ी हैं, क्योंकि अगर राज़ी ना होते एहतजाज करते, वो एहतजाज फिर पार्लियामेंट के मेंबरान के ज़रिए से एहतजाज की सूरत में सामने आता। लिहाजा कानून साजी किस तरह की जाएगी, कानून कैसे बनाया जाएगा, अवामी रगबतों पे, अवामी शहवात के ऊपर। इसके बरक्स भी हो सकता है, कोई इस्लामी कानून भी लाया जा सकता है अगर वहाँ पे अक्सरियत हो जाए, लेकिन वो तब्दील भी किया जाए, यानी अहमियत किसको है, अक्सरियती राय को अहमियत हासिल है जो अक्सरियत चाहती है, ना कि दीन है या अल्लाह ताला की ज़ात है, कोई मालिकियत का तसव्वुर है, कोई अबूदियत और बंदगी का तसव्वुर है, कोई कमाल की तरफ सफ़र है, नहीं, कोई ऐसी चीज़ नहीं है डेमोक्रेसी में, ऐसी चीज़ नहीं। इसीलिए बाज़ ने इसको एक नई ताबीर से भी इस तरह से भी बयान किया है, डेमोक्रेसी ही को एक और तरीके से बयान किया है कि अक्सरियत की हुकूमत अकलियत के ऊपर, अक्सरियत की हुकूमत अकलियत के ऊपर, ظلم کا مقولہ ہو گیا، عدل کا مقولہ ہو گیا، کہتے ہیں یہ کوئی ثابت مقولے نہیں ہیں، یعنی یہ کوئی ایسا ان کے ایسے معنی نہیں لا سکتے جو ہلائے نہ جا سکیں۔ ہر معاشرے میں ہر دور میں کوئی الگ الگ اس کی تعریفیں آ سکتی ہیں، بس ہر وہ چیز عدل کہلائے گی جو لوگوں کے مزاج اور لوگوں کی رغبتوں اور چاہتوں کے مطابق ہے۔ اسی طرح سے ایک اور نظام اقتصادی کے اوپر نظریہ پیش کیا گیا کہ عربی میں اسے راس مالیہ کہا جاتا ہے، یا جس کو آپ کمیونزم، سوشلزم یا اس طرح سے بھی تعبیر کہتے ہیں۔ کمیونسٹ نظریہ یا اس تفکر کے مالک وہ اقتصاد کی بنیاد کے اوپر حکومتوں کو چلاتے ہیں، یعنی ان کی کل حکومت کی بنیاد کیا ہے؟ مالیات۔ مالیات کو حاصل کیا جائے اور لوگوں تک پہنچایا جائے، جس کو ہم کہہ سکتے ہیں مفاد، مفاد کی حکومت۔ مفاد اگرچہ مشترک ہیں ان تمام نظاموں میں، لیکن ذاتی اور شخصی مفاد یا معاشرے کا مفاد۔ اس لیے مفاد جس راہ سے اور جس طریقے سے پورا ہوتا ہے بس اسے حاصل کیا جائے۔ کچھ نہ کچھ فرق کمیونزم اور سوشلزم میں کرتے ہیں کہ وہ بھی انقلاب لانے کے اعتبار سے ہے، بہرحال ابھی اس تشریح میں نہیں جاتے۔ یہ اس طرح کہ اگر ہم نظریات، سارے سیاسی نظریات لائیں، یہ کوئی 30 کے قریب نظریات بنتے ہیں۔ انشاءاللہ آہستہ آہستہ دروس میں ہم بعض کو مطرح کر، یعنی چھیڑیں گے، قابل بحث قرار دیں گے ڈیموکریسی کو، لیکن دلیل کے ساتھ، جہاں پہ ان کے منابع موجود ہیں، تفکرات موجود ہیں، اس نظریے کا مؤسس کون ہے۔ اسی طرح ڈیموکریسی کو دیکھیں کہ آیا نہج البلاغہ کی روشنی میں، امام علی علیہ السلام کے سیاسی موقف میں ڈیموکریسی کی کوئی گنجائش ہے، یا کسی سطح پہ کسی شکل میں اس کی گنجائش ہے، اس کو انشاءاللہ تعالی ہم دیکھیں گے۔ اسی طریقے سے اقتصاد، آخر اقتصاد ایک معاشرے کے اندر اہم چیز ہے۔ اگر اقتصاد نہ ہو کسی گھرانے میں یا کسی معاشرے میں، تو وہ بندہ زمین گیر ہو جاتا ہے، یعنی جس طرح کوئی اپاہج زمین پہ رینگ رینگ کے یا رگڑ رگڑ کے چلتا ہے، رہتا زندہ ہے لیکن قیام نہیں ہے، وہ قیام نہیں، یعنی کھڑا نہیں ہو سکتا ریڑھ کی ہڈی کے اوپر۔ اسے کہتے ہیں فقر۔ اس لیے فقر کے بعض نے معنی ہی یہ کیے ہیں کہ ریڑھ کی ہڈی میں گیپ کا آ جانا۔ اگر ریڑھ کی ہڈی میں گیپ آ جائے تو زمین گیر ہو جاتا ہے، کھڑا ہی نہیں ہو سکتا۔ اسے کہتے ہیں فقر، انفراج الشیء، یعنی ایک شے میں گیپ آ جانا، اس کو کہتے ہیں فقر۔ اس کے مقابلے میں کیا ہے؟ غنا، یعنی محتاج نہ ہونا۔ اب اقتصاد جو ہے انسان کو محتاجی سے نکالتا ہے، فقر سے نکالتا ہے، قوام دیتا ہے، لیکن آیا حکومتوں کی بنیاد اور اساس اقتصادی نظریے پہ ہونی چاہیے؟ اگرچہ اقتصاد کا، جیسے ڈیموکریسی کے بتایا کہ ڈیموکریسی اصل اساس ہے جس پر حکومت کی بنیاد ہو اور معاشرے کی بنیادیں ہوں، یعنی وہ کسی شکل میں، کسی جگہ پہ، کسی سطح پر موجود ہیں۔ یا اسی طرح سے اقتصاد اصلی وہ نظریہ ہے جس کے اوپر تمام کے تمام معاشروں کی اور حکومتوں کی بنیاد ہو، یعنی اقتصاد کی اپنی کوئی جگہ بنتی ہے لیکن وہ اساس اور بنیاد نہیں ہو سکتا۔ آپ ملاحظہ کر رہے ہیں کہ نظریات مختلف ہیں اس دنیا کے اندر پائے جاتے ہیں حکومتوں اور سیاست کے اعتبار سے۔ امام علی علیہ السلام کا اپنے خاص موقف ہے، ان کا اپنا خاص نظریہ ہے حکومت کے بارے میں۔ مثلا آج ہم میں سے کسی کو حکومت مل جائے، کیا کرے گا وہ؟ ہر کوئی اپنے رجحان کے مطابق کچھ نہ کچھ کرنا چاہے گا، اس کا ایک موقف ہوگا اس کے بعد۔ مثلا بعض اسے شہوات کا ذریعہ سمجھتے ہیں، مثلا پاکستان میں حکمرانوں کے بارے میں جو لطیفے بنے ہیں اور ان کی جو تقاریر ہیں، وہ دو تقاریر اصلی تقاریر ہیں، ایک تو عوام کے لیے تقاریر ہیں جس میں انہوں نے سارے مسائل حل کر دیے، وہ ہر سیاستدان حل کر دیتا ہے، ایک ان کی تقاریر ہیں جو باہمی طور پہ ہوتی ہیں اور جس میں سیاست لڑی جاتی ہے، سیٹ کو حاصل کیا جاتا ہے۔ اس سے پتہ لگتا ہے ہمارے ہاں آنے والے حکمران کا سیاسی نظریہ یہ ہے کہ وہ پاکستان میں سیاست کے اوپر آ کے اپنے مفادات کو حاصل کرے، شخصی مفادات کو، زیادہ سے زیادہ زمینیں بنائے، پارٹی کو مضبوط کرے، پارٹی کے افراد لائے، تعلقات بنائے، پیسہ اکٹھا کرے، ملک سے باہر پیسے کو محفوظ کرے، پراپرٹی باہر کے بڑے بڑے سوئٹزرلینڈ، عرب امارات اور ان جگہوں پہ اپنی پراپرٹی بنائے، उनके बारे में जो करप्शन की वारदातें हैं, जो इल्ज़ामात तराशियां हैं, या उनके सियासत के जो उसूल और उसलूब हैं, उससे ये बात हमें पता लगती है। हुकूमत के बारे में यानी इधर हम खुलासतन क्या कहेंगे, इससे हमें ये मालूम हुआ कि पाकिस्तान में अमूमी तौर पे जो सियासतदान आता है उसकी नज़र में सियासत अपने मफाद लेने का फ़क़त एक ज़रिया है। हुकूमत क्या है, अपने शख्सी मफाद लो। इंशाल्लाह हम इसी ज़ैल में नहजुल बलागा ने जहाँ अमीरुल मोमिनीन अलैहिस्सलाम के सियासी मौक़िफ़ को बयान किया है, वहाँ इमाम अली अलैहिस्सलाम के मुकाबिल में मुआविया इब्न अबी सुफियान या जनाब तलहा व जनाब ज़ुबैर, इन लोगों के भी सियासी मौक़िफ़ को बयान किया है। पता लगता है कि मुआविया इब्न अबी सुफियान की सोच क्या थी, तफक्कुर कैसा था, हुकूमत को कैसा समझा जाता था शाम के लोगों की नज़र में। आए हम इमाम अली अलैहिस्सलाम के बारे में पहले थोड़ा सा इब्तदा करते हैं, जिससे हमें यह पता लगे इमाम अली अलैहिस्सलाम की नज़र में इस हुकूमत की जो बड़ी शान व शौकत और बड़ी जाहो जलाल के साथ आती है और लोग जिसके पीछे कट मरते हैं और उसके ज़रिए से लोगों के ऊपर हाकिम बन के बैठ जाते हैं, उसकी वक़त क्या है इमाम अली अलैहिस्सलाम की नज़र में, उसकी हैसियत क्या है, इमाम की नज़र में वो क्या है। यहाँ पे खुतबा नंबर 23 है, खुतबा नंबर 33, 33 ये मुमकिन है उर्दू में, क्योंकि ये जिस नुस्खे से लिया जा रहा है ये नुस्खा अल मजमा अल आलमी ले अहले बैत इससे छपा हुआ है, और इसमें जो तहकीकात हैं ये तहकीक सैयद हाशमी हाशिम मेलानी की है, इसलिए खुतबों के नंबर थोड़े आगे पीछे हो सकते हैं। उर्दू में ये खुतबा मुमकिन है 32 हो या 31 हो, यहाँ पे खुतबा नंबर 33 है इमाम अली अलैहिस्सलाम का। जब इमाम अली अलैहिस्सलाम खुरूज करने निकले अहले बसरा की तरफ, बसरा का एक हदूद अरबा हमें थोड़ा मालूम होना चाहिए और इसमें बहुत ताजुबावर चीज़ें हैं, क्योंकि बसरा उस जगह पर उम्मुल मोमिनीन हज़रत आयशा तशरीफ़ ले गई, कहाँ से, मदीने से। इमाम अली अलैहिस्सलाम ने तो कूफा को दारुल खिलाफा बना दिया, कूफा से करीब है बसरा, मदीने से कोई 1000 किलोमीटर के फासले पर है, यानी जनाबे उम्मुल मोमिनीन हज़रत आयशा कोई पास पड़ोस के किसी शहर में नहीं गई थी, गोया के 1000 तबूक से भी आगे, बसरा तबूक से आगे बन जाता है। बसरा जो है वो 1000 या कुछ इसके लगभग किलोमीटर बनते हैं, और यहाँ पे जनाबे उम्मुल मोमिनीन को उकसाने वाले हज़रत तलहा व ज़ुबैर हैं, इन्होंने उकसाया और इन्होंने भड़काया और वहाँ पे ले गए, और वहाँ पे मुस्लिमीन की यानी मुस्लिमीन उस दौर में कौन होंगे, सहाबा और ताबईन के अलावा तीसरी नस्ल तो है नहीं, तबे ताबी तो नहीं आए, वो जितने भी बसरा गए होंगे वो कौन हैं, सहाबा हैं या ताबईन हैं। इसी तरह अमीरुल मोमिनीन अलैहिस्सलाम के साथ जितने लोग हैं या वो सहाबाए किराम हैं या ताबईन हैं। तो यहाँ पे वमिन खुतबतिन लहू, अमीरुल मोमिनीन अलैहिस्सलाम के खुतबे में से, इंदा खुरूज ही जब वो निकल रहे थे, लिक़िताल अहले बसरा, अहले बसरा से क़िताल के लिए। इमाम अली अलैहिस्सलाम की तूल हयात में कहीं पर भी पहल नहीं है क़िताल और जंग के लिए, कई नुमाइंदे भिजवाए उम्मुल मोमिनीन की तरफ, तरह तरह के वहाँ पे खुतबात भेजे, लोगों को भेजा, सहाबा को भेजा, राहमवार की सुलह की कोई सूरत ही नहीं है। इसी तरह जंग सफीन के लिए पहल नहीं की, कई खतूत लिखे, मकतूबात लिखे, इंशाल्लाह नहजुल बलागा में बयान आएगा, लेकिन वहाँ पे इमाम अली अलैहिस्सलाम के ख़िलाफ़ यानी मदीने से रसूल सल्लल्लाहु अलैहि वसल्लम के घराने से उम्मुल मोमिनीन हज़रत आयशा उम्मत की क़ियादत करते हुए अपने वक्त के अमीरुल मोमिनीन वली अम्र, जिनकी इताअत कुरान ने वाजिब की है, जिनके बारे में रसूल सल्लल्लाहु अलैहि वसल्लम की रवायात हैं, उनसे जंग और क़िताल के लिए वहाँ पे पहुँच गई। उस जगह पे कौल अब्दुल्ला बिन अब्बास कहते हैं, अब्दुल्ला इब्न अब्बास, दखल तो अला अमीरुल मोमिनीन सलावातुल्लाहि अलैहि, मैं अमीरुल मोमिनीन अलैहिस्सलाम सलावातुल्लाहि अलैहि उनकी खिदमत में हाज़िर हुआ, बेज़ी कारिन जगह का नाम है ज़िकार। वहुवा यख्सिफ़ु नअलहू, वह अपनी जूतियों को ख़ुद गांठ रहे थे, जूती उनकी टूट गई हुई थी, खुद ही सी रहे थे। ये अमीरुल मोमिनीन हैं। इन्हीं वाक़ियात से या इन्हीं चीज़ों से पता लग जाता है तर्ज़े ज़िंदगी अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम कि वो जूती के अब चलने के काबिल नहीं थी, टूट गई, तो उसको ख़ुद ही दुरुस्त कर रहे हैं। फ़क़ाल अली, इमाम अली अलैहिस्सलाम के पास हाज़िर हुए तो उन्होंने मुझे कहा, इब्ने अब्बास कहते हैं मुझे कहा, मा क़ीमत हाज़ा नअल, इस जूते की तुम्हारी नज़र में क्या कीमत है इस जूते की? अभी देखें ना, क्योंकि बड़े रंजीदा गमज़ादा थे अमीरुल मोमिनीन अलैहिस्सलाम, मुसलमानों से ही जंग हो रही है, उम्मत इस्लामी के अफराद ही कटे मरेंगे, अपनों ही के घर उजड़ेंगे, बेवाएँ होंगी, यतीम होंगे, तो बहुत रंजीदा और गमज़ादा थे अमीरुल मोमिनीन अलैहिस्सलाम। इसलिए मा क़ीमत हाज़ा नअल, इस जूते की क्या कीमत है? इब्ने अब्बास कहने लगे, फ़कुल तो ला क़ीमत लहा, इसे तो कोई नहीं ख़रीदेगा। आज अल्हम्दुलिल्लाह तशय्यों में इतने अकीदतमंद हैं कि उस कीमत की बहुत कीमत है, उस जूते की बहुत कीमत है। शिया की ये मोहब्बत है कि वो उस जूते की खाक भी अपने आप को नहीं समझता। लेकिन इब्ने अब्बास कहने लगे, ला क़ीमत लहा, इसे किसने लेना, इसे इसकी तो कोई कीमत नहीं। काला, फरमाया अमीरुल मोमिनीन अलैहिस्सलाम ने, वल्लाहि कसम बखुदा, कि कसम खा के, अल्लाह की कसम खा के कहता हूँ, लहिया अहब्बु इलैय मिन इमरातिकुम, इमरातिकुम, तुम्हारी इस हुकूमत से मुझे ज़्यादा पसंद है ये जूता। तुम्हारे पास ये जो हुकूमत है, ये जाहो जलाल की हुकूमत, इससे ज़्यादा मुझे ये जूता पसंद है, ये ज़्यादा बेहतर है। इल्ला अन उकीम हक्का, हाँ एक सूरत में ये हुकूमत कीमत रखती है, हुकूमत की एक सूरत में कीमत है, ये जो तुम्हारी हुकूमत है जिस पे ये लड़ाई झगड़े चल रहे हैं, एक सूरत में कीमत है, अन उकीम हक्का, मैं हक को कायम कर दूँ, जो हक है उसे कायम करूँ, वो नहीं जो लोग कहते हैं कायम करूँ। क्योंकि इंशाल्लाह हम इसी असना में इमाम अली अलैहिस्सलाम के नाला आहों फुगा सुनेंगे, वो कहते हैं कि मैं तुम्हें अल्लाह के लिए चाहता हूँ, तुम मुझे ज़ाती मफादात के लिए चाहते हो, यानी तुम मेरी तरफ क्यों आते हो, कसीदे पढ़ते हुए, फ़ज़ाइल पढ़ते हुए, हिमायत करते हुए, कि मैं कोई मफाद ले लूँ। अभी इंशाल्लाह वाक़िया आपकी खिदमत में बयान करूँगा, क्योंकि हम नहजुल बलागा के दायरे में रहने की कोशिश करेंगे। इमाम क्या फरमाते हैं, इल्ला अन उकीम हक्का, मैं हक को कायम कर दूं। आप क़याम समझते हैं, एक दफ़ा हक होता है बेचारा फ़कीर हालत में, ज़मीन गिर है उसको, बेचारा अपाहज और ज़मीन पे रिगड़ रिगड़ के ज़िंदगी बसर कर रहा है। इमाम कहते हैं खड़ा कर दूंगा मैं माशरे के अंदर उसे, वो नज़र आएगा, उसका जाहो जलाल होगा, उसकी हाकमियत होगी। अन उकीम हक का, मैं हक को कायम कर दूँ, व अदफा बातिला, और बातिल को दूर करूँ। इसका क्या मतलब हुआ? आया हुकूमत लेना मकसद है आइमा अहले बैत अलैहिस्सलाम का, या हुकूमत वसीला है अमीरुल मोमिनीन अलैहिस्सलाम की नज़र में? आया सियासत हदफ है अमीरुल मोमिनीन अलैहिस्सलाम की नज़र में, या सियासत अमीरुल मोमिनीन अलैहिस्सलाम की नज़र में एक ज़रिया और वसीला है? इन कलिमात से आश्कार है कि इमाम अली अलैहिस्सलाम की नज़र में हुकूमत एक ज़रिया और एक वसीला है, इससे ज़्यादा कोई कीमत नहीं है। फिर ये जो बेकीमत पड़े हुए फटे हुए जूते होते हैं, ये ज़्यादा कीमती हैं इन हुकूमतों से, ये जो आके पूरी दुनिया के ऊपर लोग हुकूमतें करते हैं। लेकिन अमीरुल मोमिनीन अलैहिस्सलाम हुकूमत को, यानी एक दफ़ा एक बंदा हुकूमत को निगाह में देखता है कि सआदत, कामयाबी, जैसे हमारे यहाँ होता है इलेक्शन जीत जाएं, वज़ीर आज़म बन जाएं, तो अब खूब मिठाइयाँ तकसीम होती हैं, खुशी के जश्न मनाए जाते हैं, उसकी नज़र में बहुत बड़ी कामयाबी है। अमीरुल मोमिनीन अलैहिस्सलाम की नज़र में हुकूमत का हुसूल कामयाबी नहीं है। हुकूमत के ज़रिए से हक़ को कायम करना है, बातिल को मिटाना है, फिर कामयाबी है। इमाम ज़माना अलैहिस्सलाम की हुकूमत पूरी दुनिया में कायम होगी। आया हदफ है कि इमाम ज़माना अलैहिस्सलाम की हुकूमत कायम हो? हदफ नहीं है। हदफ है उसके ज़रिए से हक़ कायम हो। जा अल हक़ व ज़हक़ल बातिल इन्नल बातिल काना ज़हूक़ा। लिहाजा इमामत मरबूत है, एक इमाम का मौक़िफ़ दूसरे इमाम के मौक़िफ़ से मरबूत है। सुम्मा खरजा, फिर अमीरुल मोमिनीन अलैहिस्सलाम ये कह के खड़े हुए और निकले अपने खेमे से। फ़ख़तबन नास, और लोगों से ख़िताब फरमाया। फ़क़ाला, और फिर आगे खुतबा है कि किसी मौरिद पे इंशाल्लाह ताला हम खुतबा पढ़ेंगे, क्योंकि इंशाल्लाह ताला ये आगे आएगा कि इमाम अली अलैहिस्सलाम की नज़र में हकूमत की असास और बुनियाद क्या है। जिस तरह से हर इमारत खड़ी होती है सतूनों पे, इसी तरीके से हकूमत की इमारत वो किसके ऊपर खड़ी है। इमाम अली अलैहिस्सलाम की नज़र में हकूमत किस चीज़ का नाम है, हकूमत कैसे होती है। तो ये तो पहली चीज़ कि अमीरुल मोमिनीन अलैहिस्सलाम की नज़र में असलन हकूमत वो कोई कदर व कीमत नहीं रखती, इतनी कदर भी नहीं रखती कि जितनी जूते की, ये जो फटा हुआ जूता है उसकी कीमत है। ला कीमत लहा, जिसकी माशरे में कोई कीमत नहीं होती। या बाज़ ताबीरात इंशाल्लाह नज़ब अलागा की आएंगी कि बकरी छींकती है। अब आप गौर से देखें, जब छींकती है तो क्या मंज़र होता है, कुछ नाक से निकल रहा होगा, कुछ मुंह से अजीब सी होगी और हल्की सी आवाज़ निकलेगी या ज़ोर से आवाज़ निकलेगी। वो कहते हैं इससे भी बदतर है, इससे भी कमतर है ये दुनिया, ये हुकूमत, ये माल दुनिया। अगर आखरत आबाद करनी है, हक़ को कायम करना है, बातिल को भी, यानी आसान लफ्ज़ों में अगर कहा जाए तो हम कह सकते हैं इमाम अली अलैहिस्सलाम की नज़र में हुसूल हुकूमत का एक ही फ़लसफ़ा है, हक़ को कायम कर दिया जाए, बातिल को मिटा दिया जाए। अगर क़याम हुकूमत से ये काम ना हो रहा हो, वो जूते से भी बदतर है, उस फटे हुए जूते से जिसकी माशरों में कीमत नहीं है, जिसकी तरह कोई देखना नहीं चाहता, उससे भी बदतर है। लिहाजा अगर किसी के पास कोई मनसब आता है, कोई हुकूमत आती है, इतना काफ़ी नहीं है दुआ इमाम ज़माना अलैहिस्सलाम मैंने बच्चों को करा दी, इतना काफ़ी नहीं है किसी को जॉब पे लगा दिया, हक़ कायम हुआ या नहीं, किसको हक़ पहुंचता है कि माशरे के अंदर किस दीन को हक़ पहुंचता है कि वो नाफिज़ हो, किस कानून को ये हक़ है कि लोगों के ऊपर जारी हो, जो घर बनाता है, जो पार्लियामेंट बनाती है, जो इंसानी जहन बनाता है, या जो अल्लाह बनाता है। इसलिए हक़ जिस कानून को हक़ हासिल है कि वो इजरा हो, बस वही जारी करेंगे इमाम अली अलैहिस्सलाम, इसके अलावा जितने मुकाबले में सब बातिल होंगे। इसी तरीके से किसको ये हक़ पहुंचता है कि माशरे के अंदर हुकूमत करे, जिसको माशरे में हुकूमत का हक़ हासिल नहीं है वो बातिल कहलाएगा, दूर करेंगे आके। मुआविया अपने अभी सुफियान से आखिर जंग किया थी इमाम अली अलैहिस्सलाम की, कोई पुरानी कोई जंग थी ख़ानदानी, ये तो ज़ातियात के लिए हस्तियाँ लड़ती नहीं हैं, क्योंकि उनकी नज़र में मुआविया इब्ने अबी सुफियान हुकूमत करने का अहल नहीं है, किसी सूरत में अहल नहीं है। और शदीद तरीन नहजुल बलागा में मौक़िफ़ है इमाम अली अलैहिस्सलाम का, कोई हल्का सा ऐसा नहीं है, कोई दरमियानी शिद्दत नहीं, इंतहाई शिद्दत, इंतहाई शिद्दत का मौक़िफ़ है, क्योंकि वह हुकूमत करने का हकदार नहीं है। लिहाजा हक़ अली अलैहिस्सलाम के साथ है। तो ये आपने हुकूमत की असास और बुनियाद देखी। अगर हम इस असास और बुनियाद के कायल ना हों तो फिर तो दूसरी ही हुकूमत आती है, भाइयों को नवाजा जाए, बेटों को खिलाया जाए, जायदादें बनाई जाएं और कैसो कसरा के तौर तरीक़े राइज कर लिए जाए। इमाम अली अलैहिस्सलाम हुकूमत और बैतुल माल का माल लेके क्या कायम करना चाहते हैं, हक़। अगर कोई शख्स ये नज़रिया रखे और उसका भाई हो और भाई भी बड़ी तंगी में हो, गुरबत भी उसके ऊपर तारी हो, बच्चे भी बेचारे फ़कीर हैं, जर्द चेहरे हो चुके हैं, स्याह चेहरे हो चुके हैं, ऐसी सूरत में जो हक़ और बातिल के मेयारात को नहीं रखता वो उन्हें माला माल करेगा या तनहा छोड़ देगा? अज़ीज़ अक़रबा को हर किसी ने माला माल किया, आप खलीफे सेवुम की ज़िंदगी शिया सुन्नी दोनों कुतुब से उठा के देख लें। बाज़ तो ऐसे अफराद थे कि वारिद हुआ है कुतुब तारीख़ और सीर में, नबी सल्लल्लाहु अलैहि वसल्लम ने अब्दुल्लाह इब्न अबी सराह उसके बारे में कहा कि ये अगर काबे के पर्दे से भी लिपटा हो तो इसे कत्ल कर दो, यानी इसे निकाल दो, कत्ल कर दो। इन्हें छुपा दिया गया उमवी हथकंडों ने खलीफे सुवुम के दौर में। खलीफे सुवुम ने पहले ही उस दौर में छुपा दिया या मदीने से निकाल दिया कि कबल इसके कोई इज्जत पहुँचे। और जब खलीफे सुवुम की खिलाफत आई तो इस शख्स को वाली बना दिया मुसलमानों के इलाकों के ऊपर, बाज़ इलाकों में गवर्नर पूरा राज इसे दे दिया। ये है एक तरफ, लेकिन तर्ज़ हुकूमत उससे हमें अंदाज़ा हो जाता है। यानी आज इमाम अली अलैहिस्सलाम आ जाएं, हम आसान बात करें, क्योंकि ये वाला जो मौरिद है इसमें तर्ज़ तफक्कुर कोई शिया होने या सुन्नी होने से बदल नहीं जाता, बल्कि हर इंसान जिसने मुतालिया किया है सीरत अमीरुल मोमिनीन अलैहिस्सलाम का और उनके मौक़िफ़े सियासी को जिसने पढ़ा है, उसका कोई नज़रिया जुदा हो सकता है। ये हमारे साथ हुआ भी, क्योंकि सियासी उमूर हम डिस्कस करते रहते हैं। एक वाक़ा मैं छोटा सा सुनाता हूँ, उसके बाद हम दूसरा वाक़ा नहजुल बलाग़ा से पढ़ते हैं और इसी के ऊपर हम इख्तिताम करेंगे। हम ये इलाही हुकूमत, इलाही हाकिम, इस तरह के नज़रियात काफ़ी डिस्कस करते रहे। चंद महीनों या सालों की बात है, यानी अभी अभी की, बहुत साल भी नहीं है, चंद महीने कह लें। तो इसी असना में ये वाले इलेक्शन आ गए जो मौजूदा वज़ीर आज़म के हुए हैं। तो इसमें आप जानते हैं हमारी सियासी पार्टियां, शिया सियासी पार्टियां, उनके मौक़िफ़ आपस में मुख्तलिफ थे। बाज़ या अक्सर इस बात के कायल थे कि वोट दिए जाएँ, तहरीक इंसाफ के कैंडिडेट्स को वोट दिए जाएँ, और बाज़ हमारे शिया अमायदीन इस बात के कायल थे कि नहीं, वोट किसी सूरत में नहीं देना चाहिए और मजबूरी के आलम में भी देना नहीं चाहिए, क्योंकि मजबूरी में भी ये कोई काम नहीं करेंगे। बहरहाल मौक़िफ़ आप बेहतर जानते हैं जो चलते रहे। तो यहाँ पे भी हम इसी तरह से अमूमी तौर पे कोई शख्सी और किसी शख्सियत का नाम लेके डिस्कस नहीं करते, लेकिन नज़रियात, तशय्यो के नज़रियात जो मकतब तशय्यो के अहले बैत से पहुँचे हैं, उसको डिस्कस करते थे। तो जो तुल्लाब हैं वो सारे सुनते हैं, समझते हैं। अब गए पाकिस्तान में सिर्फ दो ही तुल्लाब। तो वापस जब आए तो उनसे पूछा कि आपने वोट दिया या नहीं। एक ने कहा कि हमने तहरीक इंसाफ को दिया है, दूसरे ने कहा कि हमने मुस्लिम लीग को दिया है। अच्छा, तहरीक इंसाफ वाली तो बात समझ आती है, उनके इलाके में दबाव डाला गया होगा, दे दिया होगा उसने, उसके बड़ों ने सख्ती से कहा। तो मुस्लिम लीग वाला बड़ा ताजुब आवर था, सबके लिए ताजुब आवर है, उधर क्यों दे दिया। तो उसने कहा कि हमारे गांव में वो चंद दिनों पहले आए, चंद हफ्तों पहले, और उन्होंने कहा कि हम पूरे गांव में बिजली सप्लाई कर दे देंगे, और इब्तदाई तौर पे उन्होंने बाज़ गलियों में खंबे लगा दिए और ट्रांसफार्मर भी लगा दिए और तारे शारे बिछा दिए और बाज़ रोल उधर रख दिए, और कहा कि अगर इस गांव के लोग मुस्लिम लीग को देंगे पूरे गांव को लाइट मिल जाएगी। लोगों ने भी दे दिए। उसने कहा हमने इसलिए दे दिए कि लाइट तो कम से कम पहुंचे। तो मैंने उनसे सवाल किया, वो जो हम बातें किया करते थे नज़रियाती और ये वो फलां, कहते हैं बस वहाँ जाके दबाव का शिकार हो गए, हम क्या करें। बहुत तो क्योंकि इब्तदाई तालिबे इल्म थे, कोई ऐसा नहीं है कि बहुत अरसा पढ़े लिखे तालिबे इल्म हों, इब्तदाई दूसरे तीसरे साल के तालिबे इल्म थे। लेकिन यहाँ पे ये कहना मकसूद है कि अगर तालिबे इल्म की सूरत में ये है तो अवामुन नास में तो बिल्कुल ही तवक्को ना रखें। फिर उन्हें बहुत सारों ने तो इमाम अली अलैहिस्सलाम के सियासी मौक़िफ़ को ना पढ़ा, ना सुना, ना देखा। तो यहाँ पे ये बात हमें पता लगी कि अंदर से सियासी मौक़िफ़ मफाद परस्ती है मफाद का मज़हब, मज़हब मफाद। एक को बिजली चाहिए, एक को अपने बड़ों की रजामंदी चाहिए, जिसके पास जितना हुआ वो उसने वो अंजाम दिया। इमाम अली अलैहिस्सलाम का मौक़िफ़ हक और बातिल है, अब आप देख रहे हैं कि हमारे इसलिए यानी इसकी तरवीज की इंतहाई सख्त ज़रूरत है कि तुम हक और बातिल को मद्देनज़र रखो। इमाम फरमाते हैं, इस जूते की कीमत मेरी नज़र में कोई नहीं है, इल्ला अन उकीम हक्का व अदफा बातिला, कि इसको मैं दूर कर दूँ बातिल को और हक को कायम कर दूँ, गाड़ दूँ, उसके पंजे गाड़ दूँ। ऐसी सूरत में मफाद नज़र आएगा, क्योंकि वहाँ पे शिया जो है वो उस सुन्नी का हामी है कि पूरे पाकिस्तान उस सुन्नी के हामी नहीं है, दीगर सुन्नी भी और दीगर सियासी पार्टी भी, लेकिन ये शिया हामी हो जाता है मफाद की वजह से। आप मुलाहजा कर रहे हैं कि इसका ये मतलब हुआ सियासत हमारे यहाँ मफाद, सियासत का मुतरादिफ पाकिस्तान की सरजमीन में क्या है, मफाद। मफाद जिस पार्टी से मिले उसके पीछे भाग जाएंगे, और यही जो सियासी पार्टी हैं बाज़ अमायदीन उनके बयानात से भी बाज़ औक़ात ऐसा जाहिर होता है कि अब उस पार्टी की तरफ रुझान है क्योंकि हमें मफाद उससे मिल जाएगा। लेकिन दीन इस्लाम अमीरुल मोमिनीन अलैहिस्सलाम बा अल्फाज़ दीगर, अब एक और आसान तरीके से इसी को एक सवाल की सूरत में उभारते हैं। अगर आज हमारे मुल्क में जो हमारी सियासी पार्टियां हैं उनमें से एक सियासी पार्टी आ जाए और जो उस सियासी पार्टी के चेयरमैन हैं या जनरल सेक्रेटरी हैं वो वहाँ पे वज़ीर आज़म बन जाएं, तो वहाँ पे शियों को जॉब्स मिलेंगी या नहीं, क्या हम समझते हैं, देंगे या नहीं देंगे शियों को जॉब्स? क्योंकि उनका नारा ही है बेगुना कैदी जेलों से आज़ाद होंगे या नहीं, बेगुना कैदी भी आज़ाद होंगे। अच्छा, इसी तरीके से अमनियत लाने की कोशिश करेंगे या नहीं, जो मस्जिदों में बम्बारमेंट होती है, गोलियां चलती हैं, ये वाले मसाइल हैं या नहीं? अब जब वो देंगे शियों को तो वहाँ पे लाजमी आता है अहले सुन्नत भी तो कसरत से मौजूद हैं, उनका क्या होगा? अब सीट तो सारी नहीं है, मेरिट के ऊपर शिया सुन्नी तफरीक कुछ ना कुछ तो पड़ जाएगी ना। फिर यही खदशात हैं हमारे यहाँ, जो हमारी फ़ौज हैं उनमें भी उनको यही खदशात होते हैं, अगर मजहबी अनासिर को कवी किया तो वो तो अपने बंदे लाएंगी, एक आम पाकिस्तानी बेचारा कहाँ जाएगा, वो फिर उसके मुकाबले में वतनियत के नज़रियात को लाती हैं। आए इस हवाले से, अगर अमीरुल मोमिनीन अलैहिस्सलाम आ जाए, ये तो था हमारे सियासी दीगर आ जाए, वो तो पार्टी वालों को लाएंगे, उनकी तो बिल्कुल वाज़ह है बात, पीपल्स पार्टी आए वो उनको लाएगी, मुस्लिम लीग आए वो उनको लाएगी, वो काफ हो नून हो या बेजीम ये या हो, वो अपनों को लेके आएगी। तहरीक इंसाफ वाले वो टोटल कोशिश करते रहे, वो बेचारे 20% भी अपने नहीं ला सके, पिछले वाले बैठे इतने कवि हैं, लेकिन वो फिर भी कहते तब्दीली आ गई। तो अब तो एक लतीफ़ा ये जुमला बन चुका है, तब्दीली आ गई। लेकिन हम इधर एक सवाल करते हैं, अगर अमीरुल मोमिनीन अलैहिस्सलाम वो वहाँ पर आ जाएं या इमाम ज़मान अलैहिस्सलाम आ जाएं, वो शियों को जॉब्स देंगे, सुनियों को हटा देंगे, आया वहाँ पे अमवाल देने के लिए और मनसब देने के लिए इस तरीके से वो मनसब देंगे? इसको हम नहजुल बलागा से हल करते हैं। आया उनका अपना चाहने वाला आ जाए उसे ज़्यादा इनायत कर देंगे, दूसरे को देंगे ही नहीं? आया उनके यहाँ शिया सुन्नी तफरीक होगी या कोई हक बात कोई इस तरह के मियारात हैं? मुमकिन है कि शिया हो लेकिन अंदर से मफाद का मज़हब पड़ा हो सकता है। जब इमाम अली अलैहिस्सलाम के दौर में तो कोई फ़िरके नहीं थे, साहबाए किराम थे और ताबईन थे, अगर वहाँ पे ये तफरीक़े पड़ सकती हैं तो कैसे तवक्को है कि उस दौर में लश्कर अलवी कोई खवारिज में निकल गया, कोई मुनाफिकीन में तकसीम हुआ, कोई सूरत बन गई, तो कैसे हो सकता है कि आज के दौर में एक ही फ़िरके में अफराद तकसीम ना हों? हम ये नहीं कहते अहले सुन्नत है तो उनमें कोई मेयार ही नहीं, उनमें यहाँ भी बहुत संजीदा अफराद मौजूद हैं लेकिन दीगर भी हैं, शियों में भी इसी तरह। इमाम अली अलैहिस्सलाम अगर आज हमारे ही रियासत और मुल्क के अंदर आ जाएं, वो किस अंदाज में हुकूमत करेंगे? अगर कोई शिया अपनी फैमिली के साथ आए, कहे कि या इमाम मैं तो कई दिनों से नहीं खाया खाना, कुछ तो दे दें, दें, वो कहेंगे या इमाम ये तो बहुत थोड़ा है, क्या करेंगे इमाम अली अलैहिस्सलाम? चूँकि शिया है चुपके से दे देंगे, सुन्नी आए तो कहेंगे नहीं ठीक है ये दब के रहे। इसलिए आए इस पहलू को देखते हैं। इमाम अलैहिस्सलाम उनका एक खुतबा है और आखिरी खुतबात में से है, कलाम है इमाम का ये 223 नंबर, उर्दू में ممکن ہے کہ 221 ہو یا 22 ہو. اور اس میں وہ بیان کرتے ہیں کہ میری نظر میں حکومت کا معیار کیا ہے، شیعہ سنی نہیں ہے، میری نظر میں حکومت کا معیار وہ شیعہ سنی نہیں ہے، وہ سیاسی پارٹیاں نہیں ہیں، وہ تعلقات نہیں ہیں کہ میں تعلقات کو اختیار کروں تو فلاں کام نکلوا لوں. امام علی علیہ السلام سے کوئی کام نکلوا لے، جناب سیدہ زہرہ سلام اللہ علیہ کے گھر کا دفاع کرنے والے جناب زبیر تھے، واحد ایک شخصیت جنہوں نے مار کھائی، جو حکومتی کارندے آئے ان سے باقاعدہ مار کھائی، انہوں نے بیہوش ہوئے. مدافع گھرانے سیدہ زہرہ سلام اللہ علیہا، ان کی نہیں سنی امام علی علیہ السلام نے، اور وہ اس کی وجہ سے مخالف ہوئے. پوچھا یہ کسی اور کی سن لیں. آئیں اس کلام کو دیکھیں، بہت قیمتی اور اہمیت کا حامل کلام ہے، سیاسی نظریات میں انتہائی واضح موقف دے دینے والا ہے. یہ ہے وَمِن قَلَامٍ لَهُ، امام علی علیہ السلام کا یہ کلام ہے. يَتَبَرَّ مِنَ الظُّلْمِ، ظلم سے دوری اور تبرہ ظلم پر کیا. ہمارے اوپر ظالمین جو 1400 سال پہلے کے ہیں یا 3-4 ہزار سال پہلے کے ہیں، ان سب ظالمین کی پر خوب ڈٹ کے تبرہ کرتے ہیں، اور جو 2020 کے ظالمین ہیں وہ کہتے ہیں نہیں، ان سے مصالحت ہونی چاہیے، یہ تو تھوڑا مشکل میں پھنس جائیں گے، وہ والے ظالمین پہ ہی تبرہ کر لیں. امام علی علیہ السلام نے اپنے عہد کے ظلم کے اوپر ظالم سے پہلے ظلم پہ تبرہ کریں، یہ کیا ہوئی کہ حکمت ہے. اسی نے تو تباہ کیے معاشرے نے، ظالم پہ تبرہ کرتے ہیں اور پھر شخصیت میں آ جاتے ہیں، شخصی مسائل، ظلم پہ تبرہ نہیں کرتے. وہ ظالم بنا کس طرح ہے؟ ظلم کر کے. اس نے کون سا ظلم انجام دیا؟ اس کی پر تبرہ نہیں ہے. امام علی علیہ السلام یہاں پر ظلم پر تبرہ، یتبرأ من الظلم، ظلم پر تبرہ کر رہے ہیں. پھر ظالم پہچانا جاتا ہے، ابھی تو ظالم کہہ دیا خطیب نے تو وہ ظالم ہے، کسی اور نے آ کے کسی اور کو ظالم کہہ دیا وہ ظالم ہے، اس بیچارے کو پتہ ہی نہیں لگتا یہ ظالم بنا کیسے، کیونکہ ظلم پر تبرہ نہیں ہے. ظلم پر تبرہ پہلے. فرماتے ہیں واللہ، اللہ کی قسم کھا کے کہتا ہوں، جہاں پہ بھی تاکید کرنی ہو اور اگلے کے ذہن سے سب احتمالات دور کرنے ہوں کہ یار اس وجہ سے کیا ہوگا، اس وجہ سے کیا ہوگا، جیسے لڑائی جھگڑے ہمارے سوشل میڈیا میں چلے ہوتے ہیں، تو ان اشتباہات اور احتمالات کو دور کرنے کے لیے اور تاکید کے لیے اپنے فیصلے کو محکم طور پہ، اپنے موقف کو بیان کرنے کے لیے قسم کھائی جاتی ہے. واللہ کہ اللہ کی قسم کھا کے کہتا ہوں، لَئِنْ أَبِيتَ عَلَىٰ حَسَكِ سَعْدَانِ مُسَحَّدَ، کہ مجھے سعدان کے کانٹوں کی اوپر رات گزارنا قبول ہے. سعدان ایک درخت کا نام ہے، اس درخت کے موٹے موٹے کانٹے ہوتے ہیں اس کی اوپر، اس کا میں عربی میں ہی آپ کو ترجمہ بتا دیتا ہوں. حسک کہتے ہیں، حسک شوق، کانٹوں کو. لَأَنْ أَبِيتَ عَلَىٰ حَسَكِ، حسق یعنی کانٹوں پر، کس کے کانٹے؟ سعدان، گلاب کے نہیں، وہ بھی چبھتے ہیں لیکن وہ تو کوئی مسئلہ ہی نہیں ہے، سعدان کے کانٹے. سعدان کی ہیں، نبتن کثیر الشوکے، ایک ایسی بوٹی ہے جس پہ بہت کانٹے ہوتے ہیں اور صحرائی کانٹے ہیں، وہ بدن اوپر پڑ جائے نا وہ بیچارے مڑتے نہیں ہیں، وہ ٹھیک ہی رہتے ہیں، یعنی کیل ہیں، ایک قسم کے کیل، کیونکہ صحرا میں جو پودا اگ گئے وہ کتنا جاندار ہوگا. کہتے ہیں سعدان کے کانٹوں پہ پوری رات میرے لیے گزارنا مسحدہ، مسحد کہتے ہیں قلیل النوم، کم سونا، تڑپتے ہوئے، قلیل النوم جسے نیند ہی نہ آ رہی ہو، شدت نیند ہے لیکن کانٹوں کی تکلیف سے جاگ جاتا ہوں. کہتے ہیں قسم کھا کے کہتا ہوں، اللہ کی قسم کھا کے، سعدان کے کانٹوں پر تڑپتے ہوئے رات بسر کر دینا مجھے علی ابن ابی طالب کو قبول ہے. وَأَجُرَّ فِي الْأَغْلَالِ مُصَفَّدًا، اور مجھے گردن سے رسیاں باندھ کے کھینچ کے گھسیٹ کے لے جایا جائے، یہ قبول ہے، یہ زیادہ پسند ہے مجھے، یہ عمل انجام پا جائے یہ زیادہ پسند ہے. احب الیہ من ان القى اللہ و رسولہ یوم القیامت ظالما لبعض العباد, کہ میں کل کو قیامت کے روز اللہ اور اس کے رسول سے اس حالت میں ملاقات کروں کہ بعض بندوں پہ میں نے ظلم کیا ہوا ہے. کہتے ہیں یہ قبول نہیں ہے, بندوں کے اوپر میں نے ظلم کیا ہو اور اس حالت ظلم میں میں روز قیامت اللہ اور اس کے رسول کے سامنے آ جاؤں, کھڑا کر دیا جاؤں, یہ قبول نہیں ہے. ہاں یہ قبول ہے گھسیٹ کے لے جائیں مجھے گردن پہ علی ابن ابی طالب جس نے قلعہ خیبر کا در اکھاڑا, مرحب کو بچھاڑا, اس علی ابن ابی طالب کی تلوار میام میں چلی جاتی ہے. کب چلی جاتی ہے؟ کہ جب کسی پہ ظلم کرنے کی باری. کہتے ہیں نہیں یہ قبول نہیں ہے. وَغَاصِبًا لِشَيْءٍ مِّنَ الْحُطَامِ, میں نے کسی سے کوئی چیز چھین لی ہو, کسی کمزور کسی ضعیف اس سے کوئی چیز میں نے چھین لی ہو, غاصب ہوں میں, کسی پہ قبضہ کیا ہوا ہو میں نے, یہ قبول نہیں ہے. وَكَيْفَ أَظْلِمُ أَحَدًا لِنَفْسٍ يُسْرِعُ إِلَى الْبِلَا قُفُولُهَا, کہتے ہیں آخر کوئی شخص کہ میں کسی شخص کے اوپر کیسے ظلم کر سکتا ہوں اس نفس کی خاطر کہ جس نے جلد ہی اس دنیا میں شدت اور سختی کے ساتھ واپس پلٹ جانا ہے بلاؤں کی طرف, یعنی مر جانا ہے. کہتے ہیں یہ کیسا اس دنیا میں تجارت یا کیسا یہ فیصلہ ہے کہ میں کسی کے اوپر اس لیے ظلم کروں تاکہ یہ جو میرے پاس نفس ہے اس کو راحت ملے, جبکہ اس نفس نے انتہائی تیزی کے ساتھ بلاؤں کا شکار ہو کے مر جانا ہے. کیا کیسا فیصلہ, میں اگر عقل مندی سے بھی سوچوں, عاقل ہو کے سوچوں تب بھی یہ فیصلہ غلط ہے. تب بھی ایک یعنی دو وجوہات بیان کی, ایک ہے کہ اللہ اور اس کے رسول کے سامنے ظالم حالت میں لے کے جاؤں میں کہ بعض بندوں پہ ظلم کیا, اور دوسرا اور اس نفس کے لیے میں ظلم کروں اس نفس کو راحت دینے کے لیے جس نے جلد ہی موت کے منہ میں چلے جانا اور شکار ہو جانا ہے. پھر آگے فرماتے ہیں وَيَطُولُ فِي الثَّرَى حُلُولُهَا وَاللَّهِ لَقَدْ رَأَيْتُ عَقِيلًا, قسم با خدا میں نے ایک دن عقیل کو دیکھا, وَقَدْ أَمْلَقَ حَتَّى اسْتَمَاحَنِي مِن بُرِّكُمْ سَاعًا, انتہائی فقیر حالت میں. املاق کہتے ہیں اس قدر تنگی اور فقر کہ انسان کے چہرے سے رنگ ہی اڑ جائے, تنگی کی وجہ سے نا, فقر کی انتہائی تنگی. اس کو قرآن میں بھی یہ لفظ املاق وارد ہوا ہے, قرآنی لفظ ہے یہ. کہتے ہیں کہ اب یہاں سے آپ اندازہ لگائیں کہ اگر امیر المومنین علی ابن ابی طالب علیہ السلام پاکستان آ جائیں اور پاکستان کے شیعہ فضائل اور قصیدے پڑھتے ہوئے امام کی خدمت میں آئیں اور اپنے سارے کے سارے معاملات لے کے آ جائیں تو وہ سنیوں کو نظر انداز کر کے شیعوں کے لیے فیصلہ کریں گے یا نہیں, جو حق بنتا ہے اس کے مطابق فیصلہ کریں گے؟ کیا وہ کسی کے قصیدے پڑھنے کی وجہ سے, کسی کی تعریفیں کرنے کی وجہ سے اس کے حق میں فیصلہ سنا دیں گے؟ مثلا جناب سیدہ سلام اللہ علیہ کے فضائل پڑھے تو اس کے حق میں فیصلہ سنا دیں گے؟ مدافع خانہ زہرہ سلام اللہ علیہ, اس کی تو بات نہیں مانی امام علی علیہ السلام نے, وہ کیسے ہو سکتا ہے مظلومیت بیان کرنے والے کی؟ یقیناً دفاع اس سے بڑھ کر ہے کہ مظلومیت کا بیان ہو, کیسے ہو سکتا ہے کہ ان کے لیے کوئی مفادات کے لیے بات کر لیں؟ امیر المومنین علیہ السلام کسی کی کہنے کی وجہ سے کسی پہ ظلم کریں گے؟ ناممکن ہے. اس لیے دو کام کریں گے, حق اور عدل. حکومت علی ابن ابی طالب وہ انتہائی شدت کے ساتھ, انتہائی شدت کے ساتھ وہ جس کی قائل ہے وہ حق اور عدل ہے, اور شدت کے ساتھ جس کی دشمن اور مخالف ہے وہ باطل اور ظلم ہے. چاہے ان کے اپنے عزیز رشتہ دار قریبی اور کسی مقام پر پہنچے ہوئے بندے آ جائیں, مثلا جب عقیل اور ان کے بچوں میں مسلم بن عقیل نہیں ہیں, کیا امام علی علیہ السلام کو نہیں پتا یہ سفیر حسین ہوں گے یا نہیں؟ ادھر تو مسلم بن عقیل کا خیال نہیں ہے, लिहाजा बहुत तवज्जो करनी चाहिए। वक़द अमलका, बहुत फ़क्र की हालत में तंग दस्त थे, आए हत्ता इस्तमाहनी मिन बुर्रकुम साआ, उन्होंने इल्तिमास मुझसे की एक बुर यानी एक प्याला, मसलन साआ एक ख़ास पैमाने का नाम है, चंद किलो आप कह लें, चंद किलो जौ दे दें या चंद किलो मुझे गज़ा दे दें। वरअई तो सुबिया नहू, मैंने अकील के बच्चों को देखा, शक्त शुरे कि उनके फ़क्र और गुर्बत से बाल बिखरे हुए हैं, गुयर अल अलवान मिन फ़क्रहिम, और चेहरे के रंग ही बदल गए हैं, इतनी भूख, कई दिनों के भूखे, पूरा दिन खा पी नहीं सकते थे। जनाब मुस्लिम बिन अकील, खुदा उन पर रहमत करे, दराजात बुलंद करे, वाकई अजमत है उनकी, अकील के बेटे हैं ये, उनका बचपना गुजरा इन हालात में। कअन्नमा सुविदत वुजूहुहुम बिलइज़म, जैसे कि तारीख है, इज़म कहते हैं एक नबात है यानी एक जड़ी बूटी है जिसको काला रंग किया जाता है, यानी उनके बेचारे वही धूप में फिर फिर के और फ़क्र में रह रहे कि रंग काले स्याह हो चुके थे। व आवदानी मुअक्किदा, फिर मुझे ताकीद की कि देखो हमारा कुछ तो ख्याल रखो खलीफा। वकर्रर अलैयल कौल मुरद्दिदा, मैंने दे दिया फिर मुझसे तकाजा, क्योंकि कहने लगे इससे तो क्या होगा, इससे तो पेट नहीं भरेगा जितना आपने दिया। इमाम से फिर तकाजा किया, फअसगई तो इलैहि समई, जब दोबारा तकाजा किया तो मैंने भी बड़ी तवज्जो से बात सुनी उसकी, यानी कान पूरे उसकी तरफ तवज्जो करके और कान लगा के बात सुनी। फ़ज़न्ना अन्ना उबी उहू दीनी, अकील समझा कि मैं अपना दीन बेच दूंगा, उसे फरोख्त कर दूंगा, यानी बात मान लूंगा, क्योंकि बेचारा बार बार कह रहा है, तकरार कर रहा है कि कुछ तो खाने को दें, कुछ तो मज़ीद दें। तो इमाम ने अपने हिस्से का भी दे दिया, उसके हिस्से का तो दिया ही दिया, अपने हिस्से का भी दे दिया। उसने हंसने लगा, कहते हैं इससे किसका पेट भरना है, आप बैतुल माल में हैं और खलीफा हैं। वह अतबा क़ियादहु मुफारिकन तरीक़ी, कहते हैं कि गोया के उसने मुझको वो पकड़ के रास्ते में ना, जमाम पकड़ के या झंझोड़ के कहा कि कुछ तो दो मुझे। फ़अहमैतु लहू हदीदतन, जब ये अंदाज़ हो गया, तकरार पे तकरार, तवज्जो से सुन रहे हैं, अखलाक से अमीरुल मोमिनीन पेश आ रहे हैं, तो इमाम ने तासुरात देखे कि ये मेरे दिल में नरमी और मैं जो उसका एहसास कर रहा हूँ उसकी वजह से अब ये समझ रहा है कि ज़न्ना अन्नी अबी उहुदीनी, मैं अपना दीनी से बेच दूंगा। वो अब पकड़ के, लिबास पकड़ के या उसके से मिन्नत समाजत करके अकील कह रहे हैं कुछ तो दे दो मुझे, कुछ तो मज़ीद दो, यानी मुख्तलिफ तरह के बहाने बनाना कि आप कर्ज़ कर लें, दे दें, होते हैं ना शरी बहाने बहुत सारे होते हैं, कोई कर्ज़ की सूरत निकाल लें, कोई अगला दे दें बाद में उसको हिसाब किताब कर लेंगे, या कोई माल आया होगा उसमें से निकाल दें। कहते हैं वो पीछे ही पड़ गया, कहते हैं मैंने भी फिर एक लोहा तंदूर के सामने खूब उसको गर्माया, थुम्मा अदनई तुहा मिन जिस्म ही लिया तबीरा बिहा, पकड़ के लोहे को उसके जिस्म के करीब कर दिया अकील के, ताकि इसे इबरत हासिल हो इस आग से। फज़ज्ज ज़जीज ज़ीद नफिन, कहते हैं जिस तरह मरीज़ नहीं चीखता, दायमी बाज़ होते हैं ना, मरज़ छोड़ते ही नहीं होने, मरीज़ तो वो चीखते चलाते शिकवे ही करते हैं, बाज़ होते हैं मरीज़ होते हैं कुछ मदद बाद ठीक हो जाते हैं। दनफ कहते हैं ज़ी दनाफिन, जिसे मरज़ ना छोड़े, लाहिक हो जाए उसे मरज़, वो बड़ा बेताब और बेचैन और शिकवा शिकायत करने वाला होता है, कहते हैं चीखे मार के पीछे होता है, कहते हैं क्या कर रहे हैं। धज जजीजा ज़ी दनाफिन मिन अलमिहा, कि वो जो उस हरारत से उसे तकलीफ़ पहुंची है तो दूर चीखते चिल्लाते हुए गया। वकाद अन यहतरिक़ मिन मीसमिहा, करीब था कि उस लकड़ी या उस लोहे से उसका जिस्म जल जाता, जला नहीं, करीब था जल जाता, वो चीख के पीछे हुआ। फ़कुल तो लहू, मैंने अकील को कहा, सकेलत कल सवाकिल, रोने वालियाँ तुझ पे रोएं या अकील, رونے والی تجھ پر روئیں. اتا ان من حدیدت احماها انسانها للعبه, تو اس لوہے کے ٹکڑے سے تو اٹھ کے پیچھے بھاگ کے جائے جسے ایک انسان نے ہنسی مذاق میں گرمایا ہے, اس سے تو اس طرح چیخ کے پیچھے ہوتا ہے. وتجرنی الی نار سجرها جبارها لغضبه, اور اس آگ میں مجھے دھکیلتا ہے جو جبار نے لگائی اس لیے کہ اپنے غضب کا شکار کرے, تو مجھے اس میں دھکیلتا ہے. اتا ان من الاذى ولا ان من لذى, تو اس اذیت سے تو بھاگے, اور جو ہڈیوں کو نچوڑ کے رکھ دینے والی ہے میں اس سے نہ گھبراؤں, میں اس سے نہ بھاگوں, اس سے نہ چیخوں. یہ کیسا تیری بھائی کی بھائی پروری ہے. پھر آگے وہ بیان کرتے ہیں کہ وَأَعْجَبُ مِنْ ذَلِكَ تَارِقٌ تَرَقَنَا, اس سے بھی حیران کن بات یہ ہے, ایک دن رات کے ٹائم رات کی تاریکی میں ایک آیا اور کھٹکھٹایا اس نے دروازہ زور سے. بِمَلْفُوفَةٍ فِي وِعَائِهَا, ایک برتن میں ایک حلوہ میرے سامنے کر دیا. یہ اشعث بن قیس تھا, منافقین کے سرداروں میں سے ایک سردار بعد میں بنا. اسی کی بیٹی نے امام حسن مصطفیٰ علیہ السلام کو زہر دیا, اس نے یہ بھجوایا تھا کیونکہ منافق تھا, چاپلوسی کرنے کے لیے, یعنی قصیدے پڑھ کے اور فضائل سنا کے کوئی حلوے دینے آیا تھا کہ اپنا مطلب نکال لے, جیسے حکمرانوں کو ہوتا ہے. کہتے ہیں اس سے بھی زیادہ, عقیل سے بھی زیادہ اس پہ تعجب, یہ حلوے لے کے میرے پاس دروازے پہ آ گیا. یعنی کوئی ہدیہ لے کے تو جائے امام علی علیہ السلام پاکستان حکومت میں آ جائیں, اور کوئی ہدیہ اس طرح سے لے کے جائے تاکہ کوئی مطلب نکالیں, کیونکہ وہ پتہ لگ جاتا ہے یہ مطلب کے لیے قصیدہ پڑھا ہے یا محبت کے لیے قصیدہ پڑھا ہے. وَمَعْجُونَةٍ شَنِئْتُهَا, کہتے ہیں کہ وہ پتہ نہیں کس چیز میں گوندا گیا تھا, دیکھ کے ہی مجھے کراہت آئی, دیکھ کے ہی مجھے الجھن شروع ہو گئی اس حلوے کو دیکھ کے. کأنی عجنت بریق حیت, گویا کہ سانپ کی تھوک میں اسے ملا گیا ہے, کیونکہ اس کی معنوی حالت بھی ایسی ہوگی جو ایک منافق کی طرف سے آئے اور پالش لگانے کے لیے کہ کوئی مطلب نکال سکے. او قیئہا, یا سانپ کی الٹی میں اسے گوندا گیا ہے. کہتے ہیں میرے تاثرات یہ تھے کہ سانپ کی تھوک نکالیں, اب ہم نے تو سانپ کی تھوکیں نہیں دیکھیں, ڈاکومنٹری میں کسی دیکھ لیں گے تو یہ الفاظ یاد آئیں گے کہ سانپ کی تھوک میں گوندا گیا ہے یا سانپ نے الٹیاں کی ہیں اور اس الٹیوں سے یہ گوند کے میرے سامنے لے آیا گیا ہے. فَقُلْتُ أَصِلَةٌ أَمْ زَكَاةٌ أَمْ صَدَقَةٌ, یہ ہے کیا کوئی زکوٰۃ ہے, کوئی صدقہ ہے, کسی شے کا صلہ ہے جو ہم کے اوپر حرام ہے, تو کیا اٹھا کے لے آیا ہے. فَذَلِكَ مُحَرَّمٌ عَلَيْنَا أَهْلَ الْبَيْتِ, جو ہم اہل البیت کے اوپر حرام ہے. فَقَالَ لَا ذَا وَلَا ذَاكَ, نہ یہ ہے نہ وہ ہے, نہ زکاة صدقہ اور صلہ ہے نہ کچھ اور ایسی چیز ہے جو آپ پہ حرام ہو. ولکنہا ہدیۃٌ, یا آپ امیر المومنین خلیفہ ہیں, یہ آپ کا ہدیہ ہے, اگلی بات بات میں کرتے ہیں, پہلے ہدیہ تو لیں. فقلت حبلت کل حبول, کہ رونے والیاں تجھ کے اوپر روئیں, یعنی وہ خاتون, حبول کہتے ہیں اس خاتون کا جس کا بیٹا زندہ نہیں رہتا, کہتے ہیں وہ جس طرح چیختی چلاتی ہے, کیونکہ عاطفہ اور احساسات زیادہ ہوتے ہیں جو دیہی علاقوں میں رہتے ہیں, تو وہ خاتون بہت زیادہ غم مناتی ہے, ویسے ہی ماں بہت غم مناتی ہے. کہتے ہیں وہ خواتین تجھ کے اوپر روئیں. عن دین اللہ اتیتنی لتخدعنی, کیا تو دین سے تو اس لیے آیا ہے کہ تو مجھے اللہ کے دین سے دھوکہ دے, دھوکہ دینا چاہتا ہے مجھے. ام امخبتن ام ذو جنتن ام تہجرو, یا مجنون ہو گیا ہے یا خبتی ہو گیا ہے, کیا تجھے ہو گیا کہ جو یہ لے کے میرے پاس آ گیا ہے. پھر آگے فرماتے ہیں, واللہ لو اعطیت الاقالیم سبعۃ بما تحت افلاکہا, اللہ کی قسم اگر مجھے اقلیم سبعہ دے دیے جائیں, یعنی سات بر اعظم دے دیے جائیں کہ جو جن کے افلاق کے تحت جو ہیں میں ہوں, یعنی جو میرے یا میرے قبضے میں ہوں, اقالیم سبعہ میرے قبضے میں ہوں. اقلیم بر اعظم مانے دی کہ پوری دنیا کے خزانے گویا کہ اللہ نے مجھے دے دے. علی ان اعصی اللہ فی نملۃ, और मैं इतनी सी मासियत करूं अल्लाह की बारगाह में, इतनी सी मासियत कि एक चूंटी हो, अस्लुबुहा जलब शईरतिन, कि उसके मुंह में एक जौ का छिलका हो बस, एक छोटा सा, चुंटी का मुंह ही कितना होता है, और उस मुंह के अंदर एक छोटा सा छिलका हो, किशर, किशर कहते हैं छिलके को जौ के, चुंटी इतना सा दाना सा लेगी, कहते हैं वो मैं ले के, वो ले लूँ, उससे छीन लूँ और अल्लाह की मासियत अंजाम दूँ, मा फ़अल तो हूँ, इतना भी मैं अल्लाह की मासियत के लिए आमादा नहीं हूँ। وَإِنَّ دُنْيَاكُمْ عِنْدِي لَأَهْوَنُ مِنْ وَرَقَةٍ فِي فَمِّ جَرَادَةٍ تَقْضَمُهَا، کہ تم میری نظر میں تمہاری یہ دنیا اس پتے کے ٹکڑے سے بھی کم تر ہے، اہوانو یعنی تو اہانت، پسترین ہے یہ دنیا میری نظر میں، تمہاری یہ دنیا میری نظر میں اس سے بھی کم تر ہے، کس سے کم تر ہے، کہ ٹڈی جو نہیں پتے پہ بیٹھ کے ٹکڑے ٹکڑے کرتی ہے، تو ٹڈی جو ٹکڑے کر کے نیچے گراتی ہے اس کی کیا قیمت ہوتی ہے، کہتے ہیں وہ میرے نظر میں بہتر ہے اس دنیا سے، دنیا اس سے بھی بدتر اور پستر ہے۔ فَمَا لِعَلِيٍّ وَلِنَعِيمٍ يَفْنَى، کہاں علی اور کہاں یہ فنا ہونے والی نعمتیں، کہاں تو آ گیا، کس کو دھوکہ دینے آیا ہے، کس کے تعلقات بڑھا کے کوئی مفاد نکالنے آیا ہے۔ اس لیے یہ یاد رکھیں، امیر المومنین علیہ السلام معاشرے میں لوٹ آئیں، وہ ہدیوں کے ذریعے سے ان سے کوئی مفادات نہیں نکال سکتا۔ وَلَا لَذَّةٍ لَا تَبْقَى، ان لذتوں، کہاں یہ لذتیں جو باقی نہیں رہتے، اور کہاں علی۔ نَعُوذُ بِاللَّهِ مِنْ سُبَاتِ الْعَقْلِ وَقُبْحِ الزَّلَلِ، کہ ہم اللہ ہی کے پاس پناہ مانگتے ہیں، یہ عقل جن کی سو جاتی ہیں، عقلوں کا سو جانے سے اللہ سے پناہ مانگتے ہیں، اور یہ جو پھسلنے کی قباحتیں ہیں، وَبِهِ نَسْتَعِينَ، اور اللہ ہی سے مدد چاہتے ہیں۔ آپ نے ملاحظہ کیا کہ اگر امیر المومنین علیہ السلام حکومت اور سیاست میں آج آ جائیں تو کیسی سیاست کریں گے، وہ عقیل جیسی سیاست کریں گے، وہ ہدیہ بھجوانے والے جو ان سے کچھ مفاد نکال لیں ویسی سیاست، شیعہ سنی کی بیس پہ نہیں کریں گے سیاست، کوئی اپنی پارٹی کے بندوں کے ذریعے سے سیاست نہیں کریں گے، کوئی پچھلے اپنے فضائل سنا کے کہ ہم نے تو جناب سیدہ سلام اللہ علیہ کے لیے یہ یہ کیا، فلاں فلاں کیا، ان کی حفاظت کی، ان کے لیے بیہوش ہوئے، ان کے لیے دفاع کیا، ان کے لیے جان قربان کی، اتنے اتنے قصیدے پڑھے، امام نہیں سنیں گے۔ جب زبیر کی نہیں سنی، زبیر بن عوام کی، تو ادھر کس کی سنیں گے، زبیر بن عوام تو ان کے قریش سے ہیں، ان کے فضائل ہیں، ان کی خدمات ہیں، شب ابی طالب کاٹی ہے، جنگوں میں جو شخصیت فرار نہیں ہوئی ان میں سے زبیر بن عوام ہیں، جناب سیدہ سلام اللہ علیہ کے گھر کے مدافع ہیں، مدافع حرم ہیں جناب سیدہ سلام اللہ علیہ ہیں، کس بات پہ علی ابن ابی طالب سے جناب زبیر دور ہو گئے، آج وہ یہی سیاسی امور تھے، یہی سیاسی موقف، یہی سیاسی چیزیں، امام نے انہیں نہیں سلطنت دی، نہیں عہدہ دیا۔ لہذا یہ بات سمجھنے والی ہے، علی ابن ابی طالب علیہ السلام کی نظر میں حق اور عدل، یہ سیاست کا نام ہے، یہ حکومت کا نام ہے۔ وصلی اللہ علیہ سیدنا محمد وآلہ الطاہرین۔